फेरि पनि सबैलाई जेएमएससी हामी सुरु गरिहाल्छौँ। अनि मैले तपाईँलाई अघि भर्खरै भनेको, मलाई लाग्छ म यो दुईवटा पद पढ्नुपर्छ होला, त्यसपछि सुरु गर्छु। योभन्दा अघिल्लो हप्ता चाहिँ हामीले के एउटा टपिक्स दिएको थिएँ मैले भनेदेखि, अर्डर्स फ्रम द हेड क्वार्टर्स, एउटा एउटा कमेन्ट्रीमा चाहिँ त्यो 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 टपिक्स रहेछ क्या, 6 अध्याय, अर्डर्स फ्रम द हेड क्वार्टर। हेड क्वार्टर इज वेयर गड इज, परमेश्वरबाटको अर्डर, आज्ञा, आज्ञा होइन आदेश। सिपाहीहरूले भन्छ नि माथिबाटै आदेश छ, भनेपछि त्यो तलबाट केही पनि गर्न मिल्दैन। सो परमेश्वरबाट आदेश, हामीले पहिलो तिमोथी 6:1 देखि 10 सम्म विशेष गरी हामीले हेरेको थियौँ। तर तपाईँलाई मैले आज फेरि यो विषयमा अलिकति गहिरो, अनि तपाईँलाई यो बाइबलको अरू खण्ड जति पनि येशुप्रभुले भन्नुभएको यो के भन्छ त्यसलाई प्याराबल्स, दृष्टान्तहरू, सन्देशहरू, विभिन्न किसिमको उपमा दिएर, उदाहरण दिएर उहाँले भन्नुभएको छ, होइन? जस्तो बिउ छर्नेको उखान भनेको जस्तै, दागको बोट भनेको जस्तै, आज तपाईँलाई कतिवटा म त्यो कुराहरू पनि यसमा जोड्न चाहन्छु। अनि त्यसको सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ एउटा पद तपाईँलाई बाइबलबाट म पढ्न चाहन्छु, त्यसको एउटा जड कुरा चाहिँ यहाँ गएर अडिन्छ, जुन चाहिँ अर्कै अर्कै पुस्तकमा, अनि त्यो चाहिँ मैले कतिचोटि तपाईँलाई यसको बारेमा पनि भनिसकेको छु। पहिलो योहन्ना 5 अध्यायको 4 पदमा पढ्नुभयो भने, किनकि परमेश्वरबाट जन्मेका हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। यहाँ के छ भनेदेखि, संसार अनि त्यहाँनिर परमेश्वरबाट जन्मिएको, त्यहाँदेखि विश्वास अनि त्यसमाथि विजय, संसारमाथि विजय, होइन? यो एकदम महत्त्वपूर्ण पद हो, तपाईँले कण्ठ गर्दाखेरि राम्रो हुन्छ। त्यसैले हामीले जुन कुरा अहिले पढ्न लागिरहेछौँ, त्यो चाहिँ हामीलाई विजयमा असर गर्ने कुराहरूको बारेमा हामी पढ्छौँ। ती कुराहरूले चाहिँ हामीलाई विजय हुनलाई रोक्छ, विभिन्न किसिमको कुराहरू। जुन संसार भन्ने कुरा छ, संसार बाइबलले भन्छ एउटा भूगोल भयो, होइन? भूगोलमा चाहिँ अब विभिन्न देश, विभिन्न ठाउँ, अहिले हाम्रो रविजी चाहिँ यो भूगोलको ठिक हाम्रो विपरीत अर्को साइडमा, त्यहाँबाट यहाँ जोडिनु भएको छ भूगोल, म यहाँ छु अहिले, होइन? अर्को चाहिँ यो सिस्टम, संसारको सिस्टम। अनि एउटा कुरा तपाईँलाई म भन्न चाहन्छु, मेरो आफ्नो जीवनको कुरा, हामीले अलिकति सचेत भएन भने चाहिँ यो संसार यति सजिलोसँग तपाईँ र मेरो जीवनमा, तपाईँमा मस्तिष्कमा मनमा नै घुस्छ क्या, सजिलै घुस्छ। अनि कतिचोटि तपाईँ र मलाई यो संसारको बारेमा यो गल्ती पनि लाग्दैन, किनभने शैतान यति, अङ्ग्रेजीमा एउटा शब्द छ सटल भन्छ, सटल भनेको चाहिँ त्यो थाहै नदिने गरी काम गर्छ क्या, हाम्रो विवेक नै त्यसरी उसले बिस्तारो बिस्तारो त्यो बोधो बनाइदिन्छ कि हामीलाई थाहै हुँदैन, होइन? आगोको भुङ्रोमा हात हालिरहेको छ, पोलेको पनि थाहा छैन, त्यस्तो बनाइदिन्छ क्या। त्यही कारणले हामीले जहिले पनि सचेत हुनुपर्छ। त्यसैले तपाईँलाई म यो पदहरू पढेर अलिकति बिगर पिक्चरमा, अब अघिको पद मैले जुन तपाईँलाई पढेको थिएँ, परमेश्वरबाट जन्मिएकोले चाहिँ संसारमाथि विजय प्राप्त गर्छ, त्यो विजय चाहिँ विश्वासद्वारा हो, भनेपछि कुरा केमा आयो त भन्दा, विश्वास चाहिँ वरदान हो जुन चाहिँ वचनबाट आउँछ, रोमी 10:17 अथवा 16:17, विश्वास चाहिँ सुनाइबाट, सुनाइ चाहिँ परमेश्वरको वचनबाट। त्यहाँ चाहिँ वचन नसुनायो भने कसरी मान्छेले विश्वास गर्ने, त्यो सुसमाचारको सन्दर्भमा भनिएको छ, किन हामीले सुसमाचार प्रचार गर्नुपर्छ भन्ने कुरा, होइन? एनिवे, त्यसैले यहाँ विश्वास भन्ने बित्तिकै के छ, विश्वासको कर्ता चाहिँ येशु प्रभु हुनुहुन्छ, होइन? सायद यो हामीले बेथानी अनुग्रह मण्डली, यहाँ मैले धेरैचोटि यसको बारेमा भनेको थिएँ, हाम्रो भाइ रामहरूले यो पदलाई कण्ठ गर्नलाई सबैलाई उत्साह दिया छ। उत्साह भन्छ कि के भन्छ त्यसलाई, इन्करेजिङ है। तर कहिलेकाहीँ चाहिँ यो मान्छेहरूले न नभने हो, न लाज माने हो, न ध्यान नदिया हो भनेर मलाई अचम्म लागेको छ। कसैले पनि जुर्को उठेर फर्र भने चाहिँ देखाएको छैन। बरु सन्डे स्कुल नानीहरूलाई आउँछ होइन, यो सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर, पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन भन्ने कुराको सम्बन्धमा कुरा गर्दै गर्दाखेरि तपाईँले यसको सुरु सुरुमै हेर्नु भने त्यसको त्यो 12 अध्याय होइन हिब्रू, त्यसको 2 पदमा हेर्नु भने हाम्रो विश्वास सुरु गर्नुहुने र पुरा गर्नुहुने येशूलाई हेरौँ, जसले उहाँको सामुन्ने राखिदिएको आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। यहाँ भन्न खोजेको मुख्य कुरा के छ? हाम्रो विश्वास सुरु गर्नुहुने र पुरा गर्नुहुने येशूलाई हेर्ने कुरा छ। भनेको मतलब विश्वासलाई सुरु गरिदिने त प्रभु येशू हुनुहुन्छ। प्रभु येशूले हामीमा विश्वास वरदानको रूपमा दिनुहुन्छ। अब झट्ट हेर्दाखेरि विश्वास हामीले गर्छौँ, त्यसैले यो परमेश्वरको अनुग्रहको काम विचित्रको छ। परमेश्वरको निगाह अनुग्रह बिना कोही पनि मान्छेले परमेश्वरलाई चिन्न पनि सक्दैन। किनभने मेरो आफ्नै बारेमा भन्यो भने सुरुमा सुसमाचार सुन्दाखेरि मैले यस्तो पनि भनेको थिएँ, देखलास् म को हुँ भने त मलाई मात्रै थाहा छ। किन मैले म आफैमा यति घमण्ड गरेको थिएँ कि कसैको कुरामा म पर्दिनँ। तर बिस्तारो बिस्तारो म कायल भएर विश्वास परमेश्वरलाई मैले आफ्नो जीवन सुम्पेँ। त्यसको मुख्य कारण के थियो भन्दा ममा चाहिँ पवित्र आत्माद्वारा परमेश्वरको अनुग्रह काम गरिराख्नु भएको थियो। त्यस कारण यहाँनिर विश्वास होइन, अब त्यहाँ मिलाप गर्ने पवित्र हुने कुराद्वारा परमेश्वरलाई आउँछ, तर त्यो त विश्वास त परमेश्वरबाटै आउँछ नि त, वचन परमेश्वरबाटै आउँछ नि त। सो एभ्रिथिङ, तर हाम्रो रेस्पोन्सिबिलिटी छ के आज्ञा पालन होइन, अथवा जुन कुरा हामी अब यो एउटा विचित्रको विषय हो क्या, किन कोही मान्छे वचन सुनेर नामधारी क्रिस्चियन हुन्छ, अर्को चाहिँ सक्रिय परमेश्वरको शक्तिमा जिउने क्रिस्चियन हुन्छ? त्यो चाहिँ कसको काम हो? परमेश्वरको त चाहनुहुन्छ। द्याट समथिङ टु डिस्कस, समथिङ टु थिङ्क अबाउट, होइन, विचार गर्नुपर्ने विषय हो। एनिवे, अब आजको विषयमा हामी जाउँ। जहिले पनि मेरो ब्याकग्राउन्ड नै बढी हुन्छ, तपाईँहरू सबैलाई थाहा छ मेरो के भन्छ, मेरो कमजोरी। मैले के गर्न आएको छु भनेदेखि यो तिमोथी 6 अध्यायको अब यो 6-7, 6 देखि तलतिर हेऱ्यो भने नि सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो भनेर यहाँ लेखा छ। त भक्ति अङ्ग्रेजीमा गडलिनेस, अब त्यो गडलिनेस भन्ने बित्तिकै चाहिँ के छ भने गड लाइक क्यारेक्टर भन्ने अर्थ लाग्छ। हाम्रो स्वभाव र विचार, हाम्रो धारणा र योजना, हरेक कुरो चाहिँ क्राइस्ट लाइक, त्यो चाहिँ गडलिनेस हो। तर नेपालमा भक्ति भनेको चाहिँ हामीले डिभोसन गर्ने कुरा जस्तो देखा पर्छ होइन कतिचोटि। त्यही भएर यो भाषामा कतिचोटि अप्ठ्यारो छ, त्यो जुन चाहिँ आशय छ त्यसलाई ठ्याक्कै बुझ्नु होइन। त्यसैले मुख्य भन्न खोजेको कुरो त परमेश्वरको आत्माले हामीलाई अधीन गरेर डोर्याएर वचन अनुसार जिउने शक्ति पवित्र आत्माले दिनुहुन्छ, त्यो चाहिँ भक्ति हो नि त। एनिवे, त्यसको सन्तुष्टि सबभन्दा ठुलो लाभ हो भनेर यहाँ लेखेको छ। 7मा चाहिँ किनकि हामीले न त यस संसारमा केही ल्यायौँ न यहाँबाट केही लैजान नै सक्छौँ। यो सिम्पल कति साधारण कुरा छ, यो त सबै मान्छेले बुझ्छ होइन। अनि त्यो त्यसको लागि मैले कतिवटा पदहरू बाइबलमा पनि अरू ठाउँमा पनि पढेको थिएँ, अस्तिको हप्ता हामीले धेरै हेरेको थियौँ। त्यसैले यो त सबैलाई बुझ्ने, तै पनि हामी किन मरेर हेरेका छौँ जुन कुरो लान पनि सक्थ्यौँ? अनि धेरै जस्तो धनी मान्छे जीवनभरि परिश्रम गरेर, अस्ति के भयो त्यो हुँदा उसले चाहिँ यो अर्को कुरा गर्दै गर्दा के अरे, यो टाटाको मान्छे भर्खरै मऱ्यो नि होइन, तर उसको चाहिँ उसले चाहिँ आधीभन्दा बढी उसको इन्कम, उसको सम्पत्ति चाहिँ दान गरे भनेर कहिले कहिले लेखेको कता कता खाटाखुटु पढेको थिएँ। तर मैले भन्न खोजेको कुरा, जब ऊ गयो नि उसको त ऊ त रित्तै गयो नि त। अनि अस्तिको हप्ता मैले एकजना मान्छेको बारेमा तपाईँलाई सम्झाएको थिएँ, त्यो अलेक्जेन्डर द ग्रेट, जो चाहिँ येशु प्रभु भन्दा नि पहिला पर्सियाको राजा होइन अथवा सम्राट, ऊ चाहिँ लडाइँ गरेर संसारलाई कङ्कर गर्ने भित्र पर्या। अनि अब बाइबलको अर्थमा त्यसको पनि एउटा अर्थ छ किन त्यस्तो भयो भन्ने कुराको त्यहाँ हामी जाँदैनौँ। तर त्यसको मैले अस्तिको हप्ता तपाईँलाई सम्झाएको, तपाईँले अहिले सम्झिनु भएको छ छैन। ऊ आफ्नो इच्छा के थियो अरे भने, जब मरिसकेपछि उसले मर्ला आएपछि मलाई चाहिँ मेरो हात चाहिँ बाहिरै राखिदिनु खुल्ला नबान्नु, किन अरे भने म रित्तै गएँ, अलेक्जेन्डर द ग्रेट संसारलाई कङ्कर गर्ने सम्राट केही लगेन, रित्तै गयो भनेर सबैले थाहा पाओस् हात बाहिर भनेर उसले भनेको थियो अरे होइन। तर पनि के छ त, हामी जानी जानिकन, अब अक्रिस्चियनहरूको कुरा छोडिदिउँ, हामी क्रिस्चियनहरू यो लान नमिल्ने काम नलाग्ने, फेरि धेरै जस्तो जसले धन थुपार्ने कोसिस गर्छ नि उसले प्रयोग पनि गर्दैन क्या, मर्दा के भन्छ मरेर कोसिस गर्दा गर्दा अब के अरे 67 वर्ष हुनुलाई होइन, 67 वर्ष पुगिसक्यो, अब त्यो बाँकी सम्पत्ति त कसले चलाउँछ होइन, आफूले त लाँदैन, यो बेलासम्म त जसरी पनि घटी गरेर बचाएर गर्न कोसिस गरे हुन्छ। तपाईँले त्यसो भन्दै गर्दा मेरो आफ्नै बारेमा भनिरहेको छु मैले, तर म त पैसा बचाउने मान्छे चाहिँ होइन, जे खर्च गर्नुलाई गरिहाल्ने एनिवे त्यो कुरा छुट्टै हो। त्यसैले यहाँनिर यो कुरा छ सन्तुष्टिको कुरा होइन। अनि अनि तपाईँलाई आज चाहिँ 9 र 10 पद 11 पद चाहिँ हामी विशेष पढ्छौँ। त्यो चाहिँ के छ भने, धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, सिम्पल होइन, अनि पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन् जसले मानिसहरूलाई खराबी र सर्वनाशमा डुबाउँछ। यो त सबैलाई थाहा छ। अनि यस सम्बन्धी यसु प्रभुले कति धेरै कुरा भन्नुभएको छ, बाइबलमा कति धेरै उदाहरणहरू छन्, त्यसको बारेमा तपाईँलाई अलिकति म बुझाउन चाहन्छु। यो सबैको एउटा काम के होस् भने, तपाईँ र म मेरो हृदयमा र सोचमा र पुरै जीवनमा परमेश्वरको धार्मिकता, भक्तिको जीवन होइन, गडलिनेस आओस्, हामीलाई रुपियाँ पैसा प्रतिको लोभ नहोस्। रुपियाँ पैसा प्रतिको लोभ 10 पदमा के छ, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। वास्तवमा त्यो मोह चाहिँ अलिअलि चाहिँ हाम्रो पुरानो स्वभावबाट आउँछ। मान्छेलाई फसाउने दुईवटा हुन्छ नि, एउटा चाहिँ पुरानो स्वभाव जो चाहिँ उसकै पाप स्वभाव हो, बाइबलले त्यो भन्छ, अगस्टिनले नै त्यसको बारेमा कुरा गर्छ। पुरानो स्वभाव बाइबलमा पावलले भनेको ठाउँहरूमा धेरै छ पुरानो स्वभाव, त्यही कारण म संसारको लागि र संसार मेरो लागि मर्यो भन्छ नि उसले, त्यो पुरानो स्वभावको कुरा गरे होइन। अर्को चाहिँ शैतान छौँडा, हाम्रो पुरानो स्वभावलाई छौँडाले यति छिटो त्यो बल दिन्छ तङ्ग्रइहाल्छ क्या, अलिकति पनि त्यसको लोभ गऱ्यो भने ओ फलानले त नयाँ गाडी किनेछ, यस्तो गाडी किनेछ, अनि मलाई पनि त्यस्तो गाडी चाहियो भन्ने विचार आउँछ नि होइन। त्यसपछि त्यो गाडी कसरी हुनसक्छ त, पैसा त पुरा छैन, त्यसपछि अरू सबै कुरा सुरु हुन्छ। अब गाडी आफ्नै मेहनतबाट स्वइच्छाबाट किन्न सक्छ भने त त्यो कल्पना गर्नु ठिकै छ, तर त्यो सक्दैन भने उसले के गर्छ, अरू किसिमका कुरा गरेर पैसा जम्मा गरेर गाडी किन्नलाई प्रयास गर्छ, जुन चाहिँ टोटल्ली परमेश्वरको सिद्धान्त प्रिन्सिपलभन्दा बाहिर पुग्न थाल्छ, परमेश्वरको नियम सत्यताभन्दा बाहिर पुग्न थाल्छ। त्यो कुराहरू चाहिँ हामीले विचार गर्छौँ। त्यसैले यहाँनिर के लेख्छ भने, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो, पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन्। यहाँनिर के पनि भन्छ भनेदेखि, सुरु सुरुमा सबै कुरा उसले मुखले बाहिर सबै कुरा प्र्याक्टिस गरिरहेछ, बाइबल पनि पढेछ, प्रार्थना पनि गरेछ, सुसमाचारको काम पनि गरेछ, तर अलिकति फस्दै जान्छ नि। यसले के भन्छ भने, उसको विश्वासबाट ऊ कुमार्गतिर पनि लागिसकेका हुन्छ। अनि कतिचोटि चाहिँ के हुन्छ त, मान्छे जब फस्छ नि त बाहिरी मात्रै हुन्छ नि त, भित्र त खत्तम भइसक्यो नि, अनि धेरै पीडा हुन्छ त्यसलाई, त्यसपछि आफ्नो हृदय त्यसको हृदय चाहिँ घोचेको जस्तो हुन्छ, किन उसले पहिला सुसमाचार बुझेर ग्रहण गरेर परमेश्वरको पवित्रता जानेर उहाँको जीवन जानेर त्यो आनन्द जुन अनुभव गरेको छ नि, जब मान्छे परीक्षामा पसेर फस्छ के हुन्छ, घोचेको अनुभव हुन्छ नि होइन, त्यो कुरो यहाँनिर प्रष्ट भनेको छ। अनि अर्को चाहिँ म 11 पद पढ्न चाहन्छु, तर परमेश्वरका जन तिमीले यी सबै त्याग र धार्मिकता भक्ति विश्वास प्रेम स्थिरता र नम्रताको लक्ष्य राख। यहाँनिर दुईवटा कुरा छ, त्याग्ने कुरा एउटा छ, फ्ली फ्रम भन्छ भाग्ने, अङ्ग्रेजीमा फ्ली भन्ने शब्द चाहिँ भाग्ने कुरा हुन्छ, नेपालीमा त्याग्ने भन्ने शब्द छ, तर अङ्ग्रेजीमा चाहिँ फ्ली भाग भनेको छ, खासमा आफै भाग्ने कुरा छ होइन, अनि फ्ली के अरे रन आफ्टर भन्छ अङ्ग्रेजीमा, त्यो चाहिँ त्यसको पछि दौड कुद त्यसको पछि लाग होइन, यहाँ नेपालीमा हाम्रो चाहिँ त्यसको पछि लाग, जुन चाहिँ त्यहाँ कतिवटा यो भक्ति विश्वास प्रेम स्थिरता नम्रता धार्मिकता यसको पछि लाग्ने त्यसलाई लक्ष्य राख्ने भनेर यहाँ भनिएको छ। त्यसकारणले आज यही कुराहरूको बारेमा हामी हेर्नेछौँ, अनि म तपाईँलाई थुप्रै बाइबलको खण्ड पढ्न चाहन्छु, धेरै एक्सप्लेन गर्ने टाइम चाहिँ छैन, तर एउटा के मैले विचार गरेको छु भने यद्यपि यो रुपियाँ पैसाको लोभ खराबीको जरा त्यसले कति ठाउँ छुन्छ तपाईँको यो पुरा त्यो अन्डरस्ट्यान्डिङ चाहिँ बाइबलको खण्डहरूले यसु प्रभुको प्याराबलहरूले हामीलाई पुरा अन्डरस्ट्यान्डिङ दिन्छ, त्यो कुरा चाहिँ हामीले हेर्छौँ है। अनि कतिचोटि यो लियो टल्स्टयले लेखेको एउटा आर्टिकल मलाई निबन्ध मलाई याद छ, रसाको एउटा के भन्छ त्यसलाई लेखक भन्छ कि लियो टल्स्टयलाई के के पद दिन्छ थाहा छैन मैले, साइन्टिस्ट त होइन ऊ होइन, उसले ऊ चाहिँ लेखक जस्तै हो होइन, विद्वान मान्छे होला, नाम चलेकै मान्छे हो, विश्वासी हो। लियो टल्स्टयले चाहिँ जुत्ता धेरै जस्तो त्यो बेला मान्छेहरू चाहिँ जुत्ता सिउने मान्छेहरू महान महान हुँदो रहेछ क्या, डिएल मुडी पनि जुत्तै सिउँथ्यो के अरे जुत्ता जुत्ता पनि सिउँथ्यो उसले, अनि डिएल मुडी पनि जुत्ता सिउँथ्यो। लियो टल्स्टयले चाहिँ उसको चाहिँ उसको ऊ जहाँ जुन जुत्ता सिउने कोठा थियो त्यो चाहिँ बाटो मुनि थियो, अनि उसको त्यो बाटो उसको घरको कुनामा चाहिँ माथि झ्याल थियो, अनि त्यो झ्यालबाट चाहिँ मान्छे देख्दैन थियो, जुत्ता मात्रै देख्थ्यो मान्छे हिँड्दाखेरि क्या, अनि उसले जहिले पनि जुत्ता हेर्थ्यो अरे क्या, जब कुनै मान्छेको फाटेको जुत्ता देख्छ त्यसपछि उसले आशा गर्थ्यो अरे। एनिवे त्यो लियो टल्स एउटा कुरा उसले के भन्छ भने हाउ मच ल्यान्ड डज अ म्यान निड भनेर एउटा निबन्ध लेखा छ क्या, अचम्मको कुरा छ त्यो पनि त्यो, अनि त्यो मलाई गजब लाग्छ। मैले बिएमा पढेको, बिएमा सेक्युलरमा होइन, अहिलेको बिएले पढ्छ पढ्दैन थाहा छैन, मैले बिए पनि पढाएको थिएँ इकोनोमिक्स र पोलिटिकल साइन्समा, अनि त्यो अङ्ग्रेजीमा चाहिँ त्यसको त्यो पढ्नु पर्थ्यो, हाउ मच ल्यान्ड डज अ म्यान निड, अनि त्यहाँ के हुन्छ भनेदेखि अरू सबै कुरा भन्दिनँ, धेरै कथा छ, सायद तपाईँहरू कतिजनाले यो सुन्नु पनि भयो होला पढ्नु पनि भयो होला, तर यो मान्छे एउटा किसान एकदम खुसी हुन्छ, उसको श्रीमती को दिदी कि बहिनी चाहिँ सहरमा बस्छ होइन, अनि यो दिदी बहिनी अनि उसको श्रीमती बहिनीलाई भेट्न गएपछि त्यो त्यो गाउँ उनीहरू त किसान गाउँमा बस्ने मेहनत गरेर खाने साधारण खान पुग्छ आनन्द, अनि त्यो सहरमा बस्ने चाहिँ धन सम्पत्ति कमाएको अलिकति होइन, अनि विभिन्न किसिमका संसारिक कुराको लोभ भाग, अनि त्यो दिदी चाहिँ बहिनीकोमा गएपछि बहिनीले चाहिँ कति कुरा भनेपछि उसमा लोभ आउँछ र उसले आफ्नो श्रीमतीलाई कचकच गर्छ, अनि कसरी गर्न सकिन्छ भने त्यहाँ एउटा ठाउँ छ तिमी त्यहाँ जाने अनि त्यहाँ चाहिँ आफ्नो निम्ति जग्गा फ्रीमा पाइन्छ, तर कुरा के गर्नु पऱ्यो भने त्यसलाई दिनभरि चक्कड मारेर कुद्नु पऱ्यो, अनि त्यो मान्छे नभन्दै जान्छ एउटा ठाउँबाट सुरु गर्ने त्यहाँ चिनो राखेर, अनि त्यसपछि उसले जति धेरै कुदेर त्यहीँ आइपुग्नु पऱ्यो घाम झुल्किनेदेखि अस्ताउनेसम्म, अनि त्यो मान्छे कुद्छ, उसलाई त अब त्यतिखेर त धनी हुनुपर्छ, त ठुलो चाहियो नि, श्रीमतीले त्यस्तो पहिला आनन्दको मान्छे है तर लोभ लगाइदियो नि त है संसारप्रति होइन, त्यसपछि ऊ जान्छ कुद्छ 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 चक्कड मार्दा उसले त ठुलो चक्कड मार्न कोसिस गरेका छ, अनि त्यो जहाँबाट हिँडे त्यहाँ नपुग्यो भने त हुँदैन फेरि जग्गा त आउँदैन, त्यसकारण त्यहाँ पुग्नलाई उसले ज्यान माया मारेर कुद्छ, अनि घाम पनि अस्ताउन लाग्छ, मरेर रगत छाट्ने गरी त्यो पहिलाको ठाउँमा जब पुग्छ घाम पनि अस्ताउँछ, त्यो जग्गा त सबै उसले के भन्छ आफ्नो बनाउँछ, तर त्यही रगत छाडेर मर्छ, अनि त्यो मान्छेलाई चाहिँ त्यहीँनिर गाडिदिन्छ, कति 4 फिट जग्गा चाहियो। सो हाउ मच ल्यान्ड डज अ म्यान निड भनेर त्यो शीर्षकमा लियो टल्स्टाईले लेखेको मलाई याद आउँछ। त्यो सबै कुराले चाहिँ के गर्छ भन्दा, मान्छे यो संसारिक कुराहरूको लागि कसरी आकर्षण, कसरी त्यसको पछि दौडन्छ, अनि सानो तिनो हिसाबले हामी सबैको जीवनमा यसले असर गरिरहन्छ। त्यही कारणले नै के हुन्छ भने, परमेश्वरको वचन पढ्ने, संगतिमा रहने, प्रार्थना गर्ने, माथिको कुरा खोज्ने भनेको छ नि त पावलले, होइन कलसीमा, माथिका कुरा खोज, तिमी ख्रिस्टसँगै जी उठेका छौ भने माथिको कुरा खोज, कलसी 3 अध्यायमा छ। अब माथिको कुरा यो संसारको कुरालाई होइन भन्ने कुरा त्यहाँ पनि छ। त्यसरी बाइबलमा सबै ठाउँमा चाहिँ यो संसारिक कुराबाट चाहिँ हामी कसरी बच्नुपर्छ। अनि तपाईँलाई मैले यी दिनहरूमा साधु सुन्दर सिंह, साधु सुन्दर सिंहको बारेमा मैले धेरै कुरा गरिरहेको छु। साधु सुन्दर सिंह यो किताब मैले पुरै पढेँ। उसको चाहिँ केही पनि थिएन, एउटा मान्छेले यति धेरै पैसा झोलाभरि ल्याएर दिएको उसलाई, अनि उसले लिएन। अनि पछि त्यो मान्छे कहाँ बसिरहेको थियो, अनि त्यो जो झोलाभरि पैसा ल्याउने मान्छेले लुकेर उसलाई फाडेर ता, अनि त्यसपछि साधु सुन्दरले के गर्छ, त्यो पैसा लिएर जान्छ अनि बाटोमा माग्न बसिरहेको माग्नेलाई थपक्क राखिदिएर ऊ जान्छ। त्यो माग्ने दङ पर्छ। एनिवे, त्यसको यहाँनिर त्यो कुराहरू छ। तर मैले के भन्न खोजेको, यो साधु सुन्दर सिंह हेज अ फुल लाइफ, संसारको सबै देशमा ऊ गएको छ, अमेरिकाको कस्ता कस्ता चर्चमा उसलाई प्रचार गर्न दिएको छ, एमेजिङ। तर केही न केहीको एउटा केटा हो, उसको शक्ति के थियो, परमेश्वरको उपस्थिति, परमेश्वरको आनन्द। त्यसकारण यो जम्मै कुरा गर्दै गर्दाखेरि यो सबै कुराले हामीलाई त्यही कुरा सिकाउँदैछ कि परमेश्वर हाम्रो जीवन हुनुहुन्छ कि हुँदैन, ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ। कलसी 3 अध्यायमा त्यो शब्द पनि हामी पढ्छौँ। त्यसैले हामीले आशिष पाउने कुरा चाहिँ परमेश्वरलाई पाउनुपर्ने कुरा होइन, जब हामीले येशू प्रभुलाई पूर्ण रूपमा पाउँछ सबै कुरा पाइन्छ। त्यो एफिसी 1 अध्याय 2 अध्यायमा हामीले त्यसको बारेमा राम्रोसँग बुझ्न सक्छौँ। एनिवे, आजको विषयमा धर्मी के भन्छ, साँच्चै गडली व्यक्ति, गडली भन्ने शब्द मैले चलाइरहेको छु यहाँ, भक्ति, भक्ति के भन्छ त्यसलाई, गडली भनेको चाहिँ भक्तिमा भएको व्यक्ति होइन, धार्मिकतामा भएको व्यक्ति, उसले चाहिँ संसारिक कुराहरू, धन सम्पत्ति, धनी हुने कुरामा पहिलो प्राथमिकता दिँदैन। हाम्रो जीवनमा प्राथमिकता परमेश्वर हुनुहुन्न भनेदेखि चाहिँ संसारिक कुराहरूले हामीलाई क्याप्चर गर्न सक्छ। उसले भित्री धन प्राप्त गरेको हुन्छ, भनेको चाहिँ येशू प्रभु जो उसको हृदयमा बास गर्नुहुन्छ। वास्तवमा यसको विषयमा तपाईँलाई म कुनै दिन सिकाउने इच्छा छ, यो कसरी हामीमा येशू प्रभु पवित्र आत्मामा जिउनुहुन्छ, अनि बाइबलमा त्यसको बारेमा प्रशस्त कुरा छ। सुसमाचार भनेकै ख्रिस्ट हामीमा आउनुहुन्छ, हामीलाई उहाँको रगतद्वारा हाम्रो पापहरूबाट हामीलाई शुद्ध गर्नुहुन्छ र हामीलाई नयाँ जीवन दिनुहुन्छ र निरन्तर हामीलाई डोर्याउनुहुन्छ, हामीमा रहनुहुन्छ। बाइबलमा त्यो कुरा छ, अनि त्यो माटोको भाँडामा धन भनेर हामीले बाइबलमा पढ्छौँ होइन, माटोको भाँडाको धन, तपाईँलाई थाहा छ त्यो होइन, सायद तिमीतिमै हामीले हेऱ्यौँ के अरे त्यो। त्यसैले यस धन, यस संसारले दिने भन्दा एकदमै किमती हुन्छ। त्यसैले त्यो धन जोसँग हुन्छ उसको अनन्त सन्तुष्टि हुन्छ, सधैँको सन्तुष्टि हुन्छ होइन। त्यसैले हामीले पहिलो तिमोथी 4:8 हेरेको थियौँ, किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ तर ईश्वर भक्ति र हर किसिमले लाभदायक हुन्छ। ईश्वर भक्ति लेखेको छ त्यो बाइबलको अनुवादमा, जो चाहिँ गडलिनेस होइन, ईश्वर भक्ति, गडलिनेस भनेको चाहिँ ईश्वर भक्ति भन्ने बित्तिकै उसको चरित्र चाहिँ ख्रिस्टको जस्तो हुन्छ, उसको स्वभाव ख्रिस्टको जस्तो हुन्छ। त्यसैले जस्तो परमेश्वरको राज्यमा हामी हुनु भनेको चाहिँ परमेश्वरको जस्तो स्वभावमा हामी हुनुपर्ने, किनभने उहाँ जहाँ हुनुहुन्छ उहाँमा भरोसा गर्नेहरू उहाँको विचार इच्छा भावनामा जिउँछ नि होइन। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति यो ईश्वर भक्ति अथवा गडलिनेस चाहिँ उपयोगी हुन्छ र आफूसँग जे छ त्यसमा ऊ सन्तुष्टि हुन्छ, होइन? टाइमको कुरा गर्दै गर्दा मसँग 25 मिनट छ, म सरसर्ती तपाईँलाई जे विषय तयार गर्छु त्यसमा हामी अझै अगाडि बढ्छौँ। अब त्यसैले यहाँनिर यसको सम्बन्धमा के छ, आफूसँग जे छ त्यसमा सन्तुष्टि हुन्छ भन्ने कुरा तपाईँले पावलको जीवनको उदाहरण हेर्न सक्नुहुन्छ। पावलले चाहिँ फिलिपी 4:10-13 के भन्छ, प्रभुमा म अत्यन्तै आनन्दित छु। अब पावलको जीवन पनि फेरि अघि साधु सुन्दर सिंहको भन्दै थिएँ, पावलको जीवनमा के थियो, केही थिएन, ज्यालखानमा थुनिएको। फिलिपी लेख्दाखेरि त ऊ ज्यालखानमै थियो, उसँग के थियो होला, होइन? तर आनन्दित छु किनकि अन्त्यमा तिमीहरूको वास्ता म प्रति फेरि पलाएको छ, वास्तवमा तिमीहरूले मेरो वास्ता गर्थ्यौ तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ, म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन, किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहन मैले सिकेको छु। म खाँचोमा पर्नु भनेको के हो सो जान्दछु र प्रशस्ततामा हुनु भनेको के हो त्यो पनि म जान्दछु, चाहे भरपेट हुँदा होस् वा भोक प्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। उहाँमा म सबै कुरा गर्न सक्छु जसले मलाई शक्ति दिनुहुन्छ। फिलिपी 4:10-13, वास्तवमा यो 13 पद चाहिँ धेरैले प्रयोग गर्ने पनि गर्छन्, तर वास्तवमा उहाँ नै आफ्नो धन, उहाँ नै आफ्नो अन्तिम इच्छा, उहाँ नै आफ्नो अन्तिम लक्ष्य जसले बनाउँछ, वास्तवमा उसको जीवनमा खाँचोहरू परमेश्वरले पुरा गर्नु नै हुन्छ, होइन? उसको जीवन अर्कै हुन्छ, जुन हामी सबै प्रभुका जनहरूको बारेमा यो हामीले देख्दछौँ, होइन? त्यसैले अघि तपाईँलाई मैले 1 तिमोथी 6 धेरै पदहरू पढेँ, त्यसैले हामी त्यसैमा सन्तुष्टि हुन सिक्नुपर्छ जुन चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ र हाम्रो जस्तो खालको अवस्था छ, होइन? अब जहिले पनि के हुन्छ भने आफूभन्दा धनी मान्छेलाई हेर्न थाल्यो भने हामीमा अशान्ति आउँछ, होइन? अरूलाई अरूको छोराछोरी राम्रोसँग पढेको छ भने हामीले दाज्न थाल्यो भने हाम्रो छोराछोरी नपढ्ने बित्तिकै चिन्ता लाग्छ। यो सबै कुरा चाहिँ हामी भित्र त्यो पुरानो स्वभावले, एउटा घमण्डले, एउटा लोभले, एउटा डाहाले ल्याउँछ। वास्तवमा ख्रिस्टमा सन्तुष्ट हुनु भनेको चाहिँ यो सबै कुरा छोड्नुपर्छ, येशु ख्रिस्टलाई मात्र सोच्नुपर्छ। अनि मैले अस्ति हाम्रो चर्चमा एउटा व्यक्तिको बारेमा भनेको थिएँ, जोन म्याक्सवेल, अमेरिकाको ओहायोमा ऊ चाहिँ एउटा पास्टर थियो, अनि यो अगुवापनको बारेमा, मण्डली कसरी वृद्धि गर्ने भन्ने कुराको, डिसाइपलसिपको बारेमा उसले 100 भन्दा बढी पुस्तक लेखेको छ। उनी उसको जीवनको सुरुवातीको क्रममा उसले आफ्नो ठुलो हुने, ठुलो मण्डली बनाउने, ठुलो पास्टर बन्ने कुरालाई त्यागेर परमेश्वरको एजेन्डालाई आफ्नो बनाएर दैनिक रूपमा के परमेश्वरले भन्नुहुन्छ त्यो हिसाबले जिउन उसले सुरु गरेको थियो क्या। त्यसैले यहाँनिर तपाईँलाई मैले अघि भर्खरै पढेको कुरा को विचार गर्दै गर्दाखेरि यसैया 6:10 कहाँबाट, यसैया होइन, 1 तिमोथी 6:10 पावलले जोड दियो के हो त भन्दाखेरि, रुपियाँ पैसाको मोह नै, अथवा त्यसको मोह भनेको चाहिँ त्यसप्रति लोभ गर्नु, होइन, लभ अफ मनी अङ्ग्रेजीमा भन्छ, सबै किसिमको खराबको जड हो। किनभने रुपियाँ पैसा प्राप्त गर्नलाई हामी अरू किसिमको कुराहरू गर्न थाल्छौँ, त्यसले झुट्टा सबै कुराहरू ल्याउन थाल्छ। त्यसैले अब त्यसको 11 पद मैले अघि पढिसकेको छु, तर परमेश्वरका जन तिमीहरूले यी सबै त्याग र धार्मिकता, भक्ति, विश्वास, प्रेम, स्थिरता र नम्रताको लक्ष्य राख। त्यसैले यो कुरा चाहिँ हामीले अघि हेरिसकेको कुरा तपाईँलाई मैले दोहोऱ्याउँदैछु। हामीले देख्न सक्छौँ 1 तिमोथी 10 चाहिँ पावलले जुन कुरा वर्णन गरेको छ त्यो सत्य हो। मान्छेहरूको जीवनमा वास्तवमा रुपियाँ पैसा अथवा कुनै पनि कुरा, सांसारिक भौतिक कुराहरू अरूसँग दाँच्न थाल्यो भने हामी के हुन्छ त्यसमा फस्न सक्छौँ। रुपियाँ पैसाको मोहले चाहिँ हरेक किसिमको विभिन्न किसिमको, एउटा चाहिँ के छ भनेदेखि रुपियाँ पैसाको मोह चाहिँ सबै किसिमको खराबी त होइन, एउटा खराबी हो तर त्यसले धेरै किसिमको खराबी हामीमा ल्याउँछ। यहाँ पावलले रुपियाँ पैसाको र त्यसलाई चाहना गर्नु अथवा उत्कट इच्छा गर्नु, अरूलाई भन्दा बढी महत्त्व दिनु मात्र चाहिँ खराबीको जरा हो भनेका छैनन्। तर रुपियाँ पैसाको लोभ एउटा खराबीको जरा हो, धेरै खराबी अरू खराबीहरू पनि हुन्छन् होइन। मानिसको दैनिक जीवन जिउने अनुभवमा अरू कुन कुन कुराहरू जो चाहिँ खराबीको जरा हुन सक्छन्, जुन कुराहरूबाट हामी बस्नुपर्ने हुन्छ, र अरू परमेश्वरको बाइबलमा वचन खण्डहरूमा यी विभिन्न विषयहरू उल्लेख गरिएको छ, जुन चाहिँ तपाईँलाई मैले अघि सुरुमै भनेको थिएँ। येशु प्रभुको कतिवटा प्याराबलहरूमा, बाइबलमा धेरै अरू पावलले सिकाएको लेखेको पत्रहरूमा धेरै ठाउँमा हामीले यो कुराहरू पाउँछौँ। अनि त्यही कारणले तपाईँलाई म अलिकति त्यो यो दुईवटा पद 9 र 10, पहिलो तिमोथी 6 को त्यसलाई अलिक एक्सपाउन्ड गर्ने, त्यसलाई अलिक ठुलो रूपमा हेर्नलाई मैले आज त्यो कुरा गरेको थिएँ। पहिलो चाहिँ त्यो खराबी ल्याउने कुरा चाहिँ तितोपना, बिटरनेस भन्छ। अनि तपाईँलाई म भन्न चाहन्छु, धेरै मान्छेलाई चाहिँ यो बिटरनेस नै थाहा छैन। कति मान्छेहरूको चाहिँ कहिले पनि त्यो येसुमा नयाँ जीवन परिवर्तनको दिन नै उनीहरूलाई थाहा छैन। त्यसको मतलब के छ भनेदेखि हिँडिराखेको छ तर पक्का भित्र येसु प्रभुको वचन अनुसार बदल्या पनि हुँदैन। त्यस कारण यस्तो मान्छेहरूको लागि चाहिँ एउटा ध्यान दिने कुरा हो, उनीहरूले बदलिने कुरा हो। अघि तपाईँलाई मैले हिब्रू 12 को कुरा गर्दै थिएँ होइन, हिब्रू 12 अध्यायको 14 पद अनि त्यसपछि त्यसको 2 पद पनि पढेको थिएँ। यहाँनिर यो तितोपनाको सम्बन्धी कुरा गर्दै गर्दाखेरि होइन, हिब्रू 12 को 14 मा के छ, एकअर्काको मिलाप भन्दाखेरि एकअर्काप्रति र परमेश्वरप्रति दुईटा विषय छ त्यहाँ। धार्मिकता भनेकै दुईटा सम्बन्धमा सही हुने कुरा भयो। परमेश्वरको सम्बन्धमा पवित्र सम्बन्ध हुनु पर्यो, पवित्र भनेको चाहिँ उहाँकै निम्ति मात्रै टोटल्ली पहिलो स्थान हाम्रो जीवनमा त्यो चाहिँ पवित्र हुने कुरा हो, उहाँको लागि आफैलाई अलग गर्ने कुरा हो। त्यसैले हिब्रू 12 को 15 तपाईँमा म पढ्न चाहन्छु। ध्यान दे हो कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्। त्यसैले यो हाम्रो निम्ति यो सबै कुराको समाधान के छ, परमेश्वरको अनुग्रह हो होइन। अनुग्रह भनेको चाहिँ परमेश्वरबाट आउने सहायता भनेर बुझ्नुपर्छ। सित्तैमा आउँछ तर हामीले उहाँमा भरोसा गरेपछि, जब हामीले उहाँलाई पहिलो भरोसा गर्छौँ त्यसपछि होइन। त्यसैले यहाँ के भनेको छ, ताकि अब यहाँनिर तितोपनको जरो उम्रेर आइकन त्यसले फुट नल्याओस्। के भनेको छ यहाँ, कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, ताकि तितोपनाको जरा उम्रेर आइकन त्यसले फुट नल्याओस् र धेरैजनालाई अशुद्ध नपारोस्। अब यसलाई धेरै वर्णन गर्ने टाइम मसँग छैन, तैपनि तपाईँलाई यहाँ तितोपना, मानिसहरूसँग सम्बन्ध, परमेश्वरको अनुग्रह कुरा छ। तपाईँ र मेरो तितोपना हामीबाट हटाउन, त्यसबाट हामी विजय प्राप्त गर्न, त्यसमाथि होइन, त्यसबाट स्वतन्त्र पाउनलाई के छ, परमेश्वरको अनुग्रह चाहिन्छ, हामी आफै सक्दैनौँ। सो तितोपना भनेको चाहिँ कोही मान्छेप्रति नराम्रो सोच राख्ने, उनीहरूबाट चित्त दुखाए पनि हुनसक्छ कचोटि। सो हामीले सधैँ यो पदलाई हेरिरहेको छौँ। तपाईँलाई मैले यो 12 को 14 होइन, मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर, पवित्रता बिना कसै कुनै मानिसले परमेश्वरलाई देख्न सक्दैन। अनि यसको सन्दर्भ तपाईँले विचार गर्नुहोस्, यो यो मानिसहरूसँग मिलाप, परमेश्वरसँग पवित्र हुने कुरा चाहिँ विश्वासद्वारा, अघि अगाडि हामीले हेरेको थियौँ, येसुलाई हेरेर, येसुलाई प्राप्त गरेर, अनुग्रहमा छ। हिब्रू 12 अध्याय पुरै हेर्नु पऱ्यो होइन। तर त्यस्तो नहुँदाखेरि के हुन्छ, तपाईँ र ममा तितोपना भयो भने चाहिँ यो मिलाप र यो बनावटी मात्रै हुन्छ, पवित्रता बनावटी मात्रै हुन्छ, कुनै पनि व्यक्तिप्रति, यहाँसम्म कि तपाईँलाई यति तपाईँको छाया पनि मन पराउँदैन, त्यस्तो मान्छेलाई पनि तपाईँले तितोपना लिनुहुन्न। तितोपना परमेश्वरबाट आउँदैन, तपाईँ क्षमा दिनुहुन्छ। तपाईँले कहिल्यै पनि, ल साधु सुन्दर सिंहकै जीवनमा हेर्नुभयो भने उसलाई पिट्ने मान्छे, उसले कहिल्यै पनि उनीहरूलाई प्रार्थना गरेर हिँड्थ्यो, अनि पाउलको जीवनमा तपाईँले देख्नुहुन्छ, कहिले कहिले पनि कसैलाई उसले उसलाई झ्यालखानमा लगाएर मार्न लागिरहेछ, उसले प्रार्थना गरेर उनीहरूलाई येसुको बारेमा सुनाइरहेछ। के तपाईँहरू म त्यस्तो खालको क्रिस्चियन छौँ? हामी त यति छिटो तम्किन्छौँ, यति छिटो रिसाउँछौँ, यति छिटो हाम्रो बदलाको भावना आउँछ। प्रियहरू हो, सुसमाचार पुरा बुझ्नुपर्छ। परमेश्वरको राज्यको बाटो चाहिँ येसु हुनुहुन्छ, अनि येसुको बाटोमा जाँदाखेरि चाहिँ यो टोटल्ली त्याग्न सक्नुपर्छ, अनि मात्रै मिलाप आउन सक्छ। हरेक मानिसहरूसँग मिलापमा रहने र पवित्रतामा हुने प्रयास गर्ने कुरा चाहिँ विश्वासद्वारा मात्रै सम्भव छ। अर्को पद तपाईँलाई मैले पढ्न चाहन्छु यही सम्बन्धमा। तितोपना एउटा कुरा थियो जो चाहिँ खराबीको जरा हो। मान्छे तितोपनाबाट चाहिँ कहिले पनि छुटकारा पाउन सकिराखेको हुँदैन। सुरुमै तपाईँलाई मैले पहिलो युहन्ना 5:4 भनेको थिएँ, संसारमाथि विजय। संसार भनेको चाहिँ यो संसारको सिस्टम, त्यसले दिने त्यसको स्वभाव, त्यसको नेचर, जुन चाहिँ शैतान र तपाईँ र मेरो पाप स्वभावले पुरा राज्य गरेको हुन्छ। अब याकुब 1:15 के छ? त्यसपछि त्यो खराब इच्छा गर्भवती भएर पापलाई जन्माउँछ र पाप पुरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ। सो मान्छे कसरी मान्छेले पाप गर्छ? परीक्षा कहाँबाट आउँछ? खराब इच्छाबाट। सो खराब इच्छा के हो? जुनसुकै हुनसक्छ, जो चाहिँ लोभ हो, जो चाहिँ मान्छेप्रति डाह हो, घमण्ड हो, तितोपना हो, यी सबै कुरा हो। त्यो खराब इच्छा मान्छेमा आउँछ। त्यस कारणले कहिले पनि कुनै पनि मान्छेप्रति यो मान्छे चाहिँ मरोस्, यो मान्छे चाहिँ नाश होस्, यो मान्छे असफल होस्, ताकि मेरो आफ्नो चाहिँ फाइदा मैले पाउन सक्छु, मेरो महत्त्वाकाङ्क्षा पुग्छ, टोटल शैतानको पन्जामा छ त्यो मान्छे। मृत्यु उसको अन्तिम हो। यो कुरो हामीले बुझ्नुपर्छ, यो कुरो हामीले बुझाउनुपर्छ। अनि मलाई तपाईँलाई म किन भनिरहेको छु? दिनदिन म यस्तो मान्छे देखिरहेको छु जसले क्रिस्चियन आफैलाई भनिरहेको हुन्छ। त्यस्तो मान्छे चाहिँ एक दिन सरप्राइज हुन्छ। तपाईँहरू म सरप्राइज हुनु हुँदैन। परमेश्वरको सत्यतालाई हामीले साँच्ची नै ग्रहण गर्नुपर्छ। अति नै चाहना हुन्छ कुनै कुनै सांसारिक वस्तुको, जब अति नै चाहना हुन्छ भनेदेखि चाहिँ त्यो खराबीको जरा हुनसक्छ। कुनै पनि होइन, पद होला, भोगविलास होला, अथवा धनी बन्ने होला, होइन, कुनै पनि कुरा जो आफ्नो हुन्छ, आफूलाई हुन्छ, अनि त्यसमा बढी चाहना, परमेश्वरभन्दा त्यो बढी चाहना हुने बित्तिकै के हुन्छ? उसले सिद्धान्त, परमेश्वरको पवित्रता, सिद्धान्त, सच्याइ सबै कुराबाट ऊ अर्कै बाटो लाग्छ। अनि धेरै मान्छेको जीवन यस्तो छ, किन उसले भित्र जहिले पनि त्यही आफ्नो बाटो सोचिरहेको हुन्छ, त्यो हँसिया तानिराखेको हुन्छ। तर तपाईँ र म ख्रिस्टलाई ग्रहण गरेको मान्छे येसुलाई सुम्पनु पर्छ। यो क्रिस्चियनिटी तपाईँ र मैले सुनेको ख्रिस्ट विश्वास गर्नुपर्ने सुसमाचार यो हो। धेरै मान्छेहरू तपाईँले देख्नुभएको छ, ठुला ठुला नाम चल्या पास्टरहरू देख्नुहुन्न, बाइबलले के भन्छ? सायद उनीहरू बाहिरै छन्। त्यही कारण तपाईँ र म बाहिर नहुँ, किनभने तपाईँ र म को कहाँबाट आयो त्योसँग सम्बन्ध छैन, यहाँ येसुको सम्बन्ध छ। जसले येसुलाई पुरा जीवन दिन्छ त्यसलाई चाहिँ प्रभुले प्रतिज्ञा गर्नुभएको छ कि त्यो चाहिँ येसुको छोराछोरी हो, उहाँले कहिले त्याग्नुहुन्न, छोड्नुहुन्न। त्यसैले एफिसीको मण्डलीले गुमाएको पहिलो प्रेमको बारेमा कहाँ छ? तपाईँले प्रकाशको पुस्तकमा 2 अध्यायमा हेर्नुभयो भने एफिसीको मण्डलीले गुमाएको पहिलो प्रेमको बारेमा तपाईँले त्यहाँ देख्नुहुन्छ। अनि त्यो पहिलो प्रेम भनेको के? परमेश्वरलाई पहिलो स्थान दिने कुरा हो नि, होइन? अनि परमेश्वरलाई पहिलो स्थान नदिएको जब मान्छेले दिँदैन, त्यसैले जब परमेश्वरभन्दा अरू नै कुरा पहिलो हुन्छ, त्यसले त्यो चाहिँ उसको जीवनमा खराबीको जरा हुन्छ। एपिसीको मण्डली त पर्फेक्ट थियो, सिद्धान्तमा पर्फेक्ट, शिक्षामा पर्फेक्ट, तर प्राथमिकतामा गुम्यो। सायद उनीहरूले आफैलाई प्राथमिकता दिए। अनि मानिसलाई हर किसिमको खराबी त्यहीबाट आउँछ, अनि त्यसको दृष्टान्त येसुको। हामीले एउटा अर्को प्याराबल 2 सामुएल 12:1-13, तर मैले यो सबै चाहिँ पढ्दिनँ, 2 सामुएल 12:1-4 पढ्न चाहन्छु। तपाईँलाई मैले के सम्झाउँदैछु भने नि, यो परमेश्वरको नियम र दाउद राजा डेभिड, किङ डेभिड भेडा गोठालमा भेडाकोठमा हुँदा त परमेश्वरको हृदयसँगै हृदय भएको होइन, म्यान विथ द हार्ट अफ गड, हार्ट आफ्टर गड, अनि राजा चुनिएको। तर उसको जीवनमा एउटा परीक्षा आउँछ, त्यसपछि उसले परमेश्वरलाई भन्दा इच्छालाई, आफ्नो इच्छालाई, उहाँको सिद्धान्त भन्दा आफ्नो सिद्धान्तलाई। अब तपाईँलाई म यहाँ पढिदिन्छु दोस्रो सामुएल 12:1-4। यहाँनिर के छ, नातान, नातान नेथन भन्छ अङ्ग्रेजीमा, नातानको दृष्टान्त यहाँ छ एउटा दृष्टान्त। यो दृष्टान्तमा राजा दाउदलाई भनिरहेको छ, परमप्रभुले नातान अगमवक्तालाई दाउद कहाँ पठाउनु भएर तिनी दाउदको उपस्थितिमा हाजिर भएर तिनले भने, एकपल्ट एउटा सहरमा दुईजना मानिस थिए। दोस्रो सामुएल 14:12-4 पढ्दैछु, एकजना धनी अर्को चाहिँ गरिब, होइन, धनी मानिसका धेरै भेडा बाख्राहरू, बगाल र गाई गोरुहरूको बथान थिए, तर त्यो गरिब मानिसको आफूले किनेको एउटा सानो पाठी बाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई, त्यो गरिबले है, आफैले पालन पोषण गर्यो र आफ्नै घरमा आफ्नै छोराछोरीसँग त्यो सुत्थ्यो, त्यो हुर्कियो, त्यसले उसकै थालमा खान्थ्यो र उसकै कचौरामा पिउँथ्यो र उसकै काखमा सुत्थ्यो। त्यो पाठ हो होइन, त्यसलाई उसले आफ्नो छोरीलाई जस्तै गर्थ्यो। एक दिन एउटा परदेशी त्यस धनी मान्छेको घरमा आयो, यहाँ धनी र गरिब छ अनि अब परदेशी आयो, यहाँ पाठो छ होइन, अनि त्यस धनी मानिसले पाहुनालाई आफ्नै बगाल र बथानबाट केही दिने मन गरेन, लोभ होइन, संसारप्रतिको लोभ। तर त्यस गरिब मानिसको पाठी ल्याएर त्यस पाहुनाको निम्ति भोजन तयार गर्यो। त्यो गरिब मान्छेको त्यो एउटा पाठी थियो, कति माया गर्थ्यो, कति मेहनत गरेका थियो, सबै कुरा त्यही थियो। तर त्यो धनी मान्छेको त शक्ति पनि थियो, त्यो गरिबको पाठ ल्याएर अनि त्यहाँ पाहुनालाई खुवाउँछ। अब तपाईँले सामुएल दोस्रो सामुएल 12:5-6 हेर्दाखेरि के छ, त्यसपछि दाउदलाई त्यस कुराले साह्रै रिस उठ्यो। अब हेर त, र तिनले कराएर भने, जीवित परमेश्वरको नाउँमा म भन्दछु कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ। हामी धेरै यस्ता छौँ, जब अरू मान्छेलाई हेर्दाखेरि हाम्रो सोच एकदम ठिक छ, दाउदको सोच एकदम ठिक छ, त्यो मृत्युको लायकको छ होइन, मृत्युको योग्य छ, त्यसले दयामाया नगरेर यस्तो काम गरे बापत त्यस पाठोको साटो 4 गुणा तिर्नुपर्छ। अब यो दाउदले न्याय गर्छ यसरी होइन। अब यहाँनिर नतानले के भन्छ दाउदलाई, न त्यो चाहिँ 7:10 12:2 अब नतानले भनेको कुरा देख्नुहुन्छ, यो मानिस तपाईँ नै हो। अब यतिखेर दाउदको अवस्था कस्तो भयो होला, परम प्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, मैले तँलाई इजरायली राजा अभिषेक गरेँ, मैले तँलाई साउलको हातबाट छुट्याएँ, मैले तँलाई तेरा मालिकको घर र त्यसका पत्नीहरू तेरै हुनलाई दिएँ, मैले तँलाई इजरायल र यहुदाका घरानाहरू दिएँ, अनि त्यतिले नपुगेको भए म तँलाई अरू धेरै दिने थिएँ, तर तैँले उहाँको दृष्टिमा जे खराब थियो त्यो गरेर किन परमप्रभुको वचनलाई छुच्छ तुच्छ ठानिस्? तैँले हित्ती उरियालाई तरबारले मारिस् र तैँले त्यसकी पत्नीलाई आफ्नी बनाउन लगिस्, तैँले त्यस मानिसलाई अम्मोनीहरूको तरबारले मार्न दिइस्, तैँले मलाई तुच्छ ठानेको हुनाले र हित्ती उरियाकी पत्नीलाई तैँले आफ्नी पत्नी तुल्याउनलाई लगेको हुनाले तेरो घरानाले कहिल्यै तरबारबाट विश्राम पाउने छैन। अब दाउदको जीवनमा यो उसले लो उसलाई त्यो परीक्षामा पर्छ, त्यसपछि परमेश्वरको नियम वचन त्यागेर त्यो परीक्षामा फस्छ होइन, एउटा लोभले मान्छेलाई कति खराबी, वास्तवमा त्यो कति पावरफुल उदाहरण छ यहाँनिर। अनि त्यसको 11:12 परमप्रभु भन्नुहुन्छ, दोस्रो सामुएल 12:11-12 होइन, म तेरो आफ्नै घरानाभित्रबाट त माथि विपद ल्याउने छु। अनि वास्तवमा दाउदको जीवनमा उसको परिवार, उसको छोराछोरीको बारेमा हेऱ्यो भनेदेखि परमेश्वरले दिनुभएको श्राप लागेको छ, यद्यपि दाउद यति असल व्यक्ति थियो होइन, म तेरा पत्नीहरूलाई लिएर तैँले तेरै आँखाको सामुन्ने तेरो नजिकको मानिसलाई दिनेछु, र त्यो दिउँसै तिनीहरूसित सुत्नेछ। तैँले जे गरिस् त्यो गुप्तमा गरिस्, तर म यो चाहिँ सारा इजरायलले देख्ने गरी दिनको उज्यालोमा गर्नेछु। अनि 13 र 14, तब दाउदले नातानलाई भने, मैले परम प्रभुको विरुद्धमा पाप गरेँ। तर कमसेकम तपाईँले यहाँ हेर्नुहोस्, राजा जस्तो दाउद होइन, तर जब यो सबै कुरा बुझ्छ ऊ तुरुन्तै पश्चाताप गर्छ। मैले परमप्रभुको विरुद्धमा पाप गरेँ। नातानले तिनलाई जवाब दिए, परमप्रभुले तपाईँको पाप लगिदिनु भएको छ, तपाईँ मर्नुहुने छैन, तर यस कामद्वारा तपाईँले परमप्रभुको शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईँबाट जन्मिएको छोरा चाहिँ मर्नेछ। अब यसको बारेमा धेरै गहिरो कुरा चाहिँ होइन, तपाईँलाई खालि एउटा दृष्टान्त, एउटा घटना, एउटा कुरा जहाँ चाहिँ मान्छेको मोहबाट कति ठुलो गल्ती, दाउद जस्तो व्यक्ति, तर किन परमेश्वर रोक्नु भएन, यो नै सबभन्दा रहस्यमय कुरा छ। यो मान्छेमा परमेश्वर कसरी मान्छे बनाउनु भयो, दाउद जस्तो मान्छे त्यस्तो पाप कसरी गर्यो। आज दाउदको भजन पढेर हामी आशिष पाउँछौँ, यसपछि पनि दाउदले भजन लेखेका छन्, उनले पश्चाताप गरेका छन्, त्यो कुरो आज हामीलाई इन्सपायर पनि गर्छ। भजन सङ्ग्रह 92 होइन 91 91तिर होइन 51तिर हामी पढ्छौँ, तर दाउदको जीवनमा यति ठुलो घटना घटेको छ, यहाँबाट हामीले एउटा पाठ सिक्न सक्छौँ। सो गरिबको सानो पाठो हो मार्न पछि परेनन् दाउद, जब उनको अभिलाषा बढेर आयो, खराबीको जरा बढेर सत्यानाश ल्यायो, किनभने त्यो त्यो के भन्छ, एउटा सिपाहीको श्रीमतीलाई, बेत्सेबा होइन उसको नाम, उसलाई देख्छन्, त्यसपछि उसभित्र त्यो खराबी जागेर आउँछ, व्यभिचार जागेर आउँछ, हामीले त्यो कुराहरू देख्छौँ। नयाँ नियममा अब हामीले हेर्दाखेरि चाहिँ येसुलाई लुका 18:18-23मा एकजना धनी शासकले येसुलाई सोध्छ, हे असल गुरु, अनन्त जीवन पाउनलाई के गरौँ? शत्रुले के अरे येसुले आफै उसमा देख्नु भएको एउटा अभावलाई पुरा गर्न नसकेर उदास भएको कारण उनी अत्यन्तै उदास भएको कुरा चाहिँ हामी यहाँनिर यो कथामा देख्छौँ, जो चाहिँ एउटा धनी मान्छे, धनी शासक भनेर हामी त्यसको बारेमा हेर्छौँ। तपाईँले लुका 18:18 अथवा यहाँनिर मर्कुसमा पनि छ, अनि त्यो चाहिँ 11:17मा, म तपाईँलाई 11:17 के अरे 10 मर्कुस 10:17 र 10:22 पद पढिदिन्छु। अनि यहाँ पनि के देखिन्छ, यो मान्छेको, यो धनी शासकको सबै कुरा ठिक छ। यहाँ मर्कुसमा त के छ भने, येसु बाटोमा जाँदै गर्नुहुँदा एकजना मानिस दौडेर आई, उहाँको अघि घुँडा टेक्यो, उहाँलाई सोध्यो, हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ? यो व्यक्तिको एटिच्युड पनि त्यहाँनिर करिब करिब ठिक छ, किनभने दौडेर आउनु, त्यो व्यक्ति आउँछ जसले चाहिँ त्यसमा ऊ एकदमै उत्कट इच्छा गर्दछ, अनि उसको अनन्त जीवन पाउने इच्छा पनि छ। अनि 22मा चाहिँ के छ त्यसैमा भने, तर यस कुराले त्यसको अनुहार उदासिलो भयो र त्यो दुखित भएर गइहाल्यो, किनभने त्यससित धेरै धन सम्पत्ति थियो। त्यसले यो मान्छे यत्तिको हुँदाहुँदै पनि धन सम्पत्तिको लोभको कारणले येशूको कुरा मान्न सकेन, उसले गुमायो। यो कुरा हामी देख्दछौँ। अघि रुपियाँ पैसाको लोभ चाहिँ खराबीको जरा भन्दै गर्दाखेरि, संसारमा कति किसिमका कुराहरू आउँछन् जसले हामीलाई परमेश्वरको नियम, उहाँको वचनभन्दा अर्को बाटोतिर डोर्याउँछ, यो कुरा हामी हेरिरहेको छौँ। अनि धनको मोहको एउटा परिणाम यहाँ देख्छौँ हामीले, यो मान्छेको धन धेरै थियो, सायद उसलाई त्यो धनी भएर बसेको एउटा मक्ख पर्ने कुरा थियो होला, होइन? मरेर जाँदा त रित्तै हात जाने हो, त्यो त मान्छेले विचार गर्दैन नि, होइन? हामीलाई कति चाहिन्छ, एउटा कुरा हुन्छ नि, तपाईँलाई थाहा छ यो रुपियाँ पैसाको सम्बन्धमा, सर्टेन पोइन्ट पुगिसकेपछि के हुन्छ, त्योभन्दा धनी मान्छे र त्यो लेभलको मान्छेको खाना पनि एउटै, बस्नु पनि एउटै, लाउने पनि एउटै, त्योभन्दा महँगो त लाउने कुरा हुँदैन नि, गाडी पनि उस्तै, त्यो बाँकी पैसा चाहिँ के हुन्छ, बैङ्कमा बसिरहन्छ, तर उसलाई एक दिन त्यो पैसासँगै अर्कै ठाउँमा लान्छ, होइन? कति सिरियस कुरा छ। त्यसैले धनी मानिसले अर्को एउटा घटनाको बारेमा तपाईँले हेर्नुभयो भने येसुले अर्को प्याराबल अर्को दृष्टान्त भन्नुहुन्छ, धनी मान्छे र लाजरस, अनि त्यो चाहिँ लुका 16को 12देखि 31मा तपाईँले देख्नुहुन्छ। अनि त्यहाँनिर वास्तवमा त्यसको घटना चाहिँ सिरियस घटना छ। वास्तवमा त्यो धनी मान्छे र लाजरस चाहिँ उसकै घरको वरिपरि हुन्छ, तर त्यहाँ तपाईँले पढ्नुभयो भने त्यो धनी मान्छेले त्यसलाई देख्दा पनि देख्दैन। त्यो लाजरस चाहिँ धनी मान्छेले खाना खाएको टेबलको मुनि गएर त्यो क्रम्सहरू भनेको चाहिँ धुलोहरू खसेको कुरा खान्छ। कहिल्यै त्यो धनी मान्छेले त्यो लाजरसलाई स्याहार गर्दैन, वास्ता गर्दैन, वास्ता पनि गर्दैन, केही गर्दैन। मतलब के छ, त्यो धनी मान्छेको मलाई जहाँसम्म लाग्छ धनमा बढी पुरा समर्पण थियो। तर एक दिन त्यो मर्छ, लाजरस पनि मर्छ, तपाईँलाई थाहा छ कथा के हो। अनि धनी मान्छे चाहिँ नर्कमा पर्छ, लाजरस चाहिँ स्वर्गमा जान्छ, अनि सायद अब्राहमको होइन काखमा हुन्छ, अनि उसलाई पानी तिर्ख लाग्छ। तपाईँलाई सबै कुरा थाहा छ। अनि त्यो वास्तवमा धनी मान्छेको चित्कार तपाईँ र मलाई सुसमाचार प्रचार र मान्छेलाई उद्धार गर्ने कुरामा प्रेरणा दिनुपर्ने हो। किन उसले त आफ्नो दाजुभाइको लागि अब्राहमसँग अनुरोध गर्छ कि मेरो भाइहरू चाहिँ पृथ्वीमा छ, उनीहरूलाई कोही मान्छे पठाइदिनुहोस्, किनभने यहाँबाट कोही मान्छे गयो भने चाहिँ उनीहरूले विश्वास गर्छ। तर हुन्छ, त्यहाँ के भनेको छ भनेदेखि परमेश्वरको वचन चाहिँ त्यहाँ छ, उनीहरूले त्यो पढेर विश्वास गरेन भने यहाँबाट गएको मान्छे गए पनि विश्वास गर्दैन। त्यस कारण त्यो कुराहरू तपाईँ हामीले देख्दछौँ होइन। येशु प्रभुलाई अर्को घटना, तपाईँलाई अर्को घटनाको बारेमा म भन्न चाहन्छु। यहाँ धनी मानिस र लाजरस, त्यसको पनि धनकै कुरा, लोभको कुरा छ, संसारिक कुरा छ, अनि त्यसको अवस्था कस्तो भयो हामीलाई थाहा छ। अर्को चाहिँ यहुदा इस्करियोतको कुरा गर्दाखेरि येशु प्रभुको जम्मा 12 जना चेलामध्ये एउटाले धोका दिन्छ। यहुदा इस्करियोतीले चाहिँ केमा धोका दिएको छ थाहा छ? पैसामा, 30 सेकलमा येशुलाई बेच्छ। अनि त्यसपछि अन्तमा के हुन्छ, पछुतो गरेर झुन्निएर आत्महत्या गर्छ। उसको भुँडी पनि फुटेर आन्द्रा निस्किन्छ के भनेर लेखेको छ। पछुतो पछि गएर हुन्छ 30 सेकेन्ड। तपाईँले देख्नु भएको छ मान्छेहरू लोभले गर्दाखेरि यो क्रिस्चियनहरूको जीवनमा धेरै परीक्षा छ यस्तो खालको। त्यही कारणले यो सबै कुरा हामीले विचार गर्दा गर्नुपर्ने कुरा हो, यसमाथि विजय हुनुपर्ने कुरा हो। अनि यो चाहिँ मत्तीको सुसमाचार 26:14-16 तपाईँले यो कुरा देख्नुहुन्छ, कसरी यहुदा इस्करियोती 30 सेकलमा चाहिँ येशु प्रभुलाई बेच्छ, त्यो आफू चाहिँ पछि पछुतो गरेर झुन्डिएर मर्छ। अझ अर्को उदाहरण प्रेरित 4:1-11 हेर्नुभयो भने प्रेरित 4:1-11 के को उदाहरण थाहा छ तपाईँलाई? त्यहाँ पनि सम्पत्तिकै कुरा छ, धेरै ठुलो कुरा छैन, मान्छेले झ्वाट्ट हेर्दा उसकै कुरा। त्यस कारणले यो पाप कतिसम्मको पाप हो भन्ने कुरामा तपाईँ मैले विचार गर्नुपर्छ, हामीले होसियारी हुनुपर्छ। हनन्याह र सफिरा थोरै पैसाको लागि झुटा बोल्छन् र किरा परेर मर्छन्, तपाईँलाई थाहा छ प्रेरित 5:1-11। अर्को याकुबले लेखेको कुरा छ, याकुब 5:1-6 तिमीहरूले सुन चाँदी लागेको कस तिमीहरूको विरुद्ध साक्षी दिनेछन्। तपाईँले मैले त्यो पद राखेको हुनुपर्छ यहाँ, याकुब 5:1-4। धनी मानिस त्यहाँनिर लेखेको छ, त्यहाँनिर चाहिँ कुनै पनि रुपियाँ धनी मानिसले चाहिँ त्यो उनीहरूले जुन धन थुपारेका हुन्छन्, मान्छेलाई मारेका हुन्छन्, काम गर्नेलाई पैसा उनीहरूको ज्याला दिएका हुँदैनन्, तिनीहरू त्यसैको कष्टले उनीहरू पनि के अरे दण्डित हुनेछन् भनेर यहाँ लेखेको छ। तपाईँले यो चाहिँ म पढ्न चाहन्छु। सुन तिमीहरूमाथि आइपर्ने कष्टहरूको निम्ति रो र बिलाप गर, तिमीहरूको धन सडेको छ र तिमीहरूको पोसाकहरू किराले खाएका छन्, तिमीहरूका सुन चाँदीमा कस लागेको छ र त्यही कस तिमीहरूको विरुद्धमा साक्षी हुनेछ र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनका निम्ति धन साँचेका छौ, जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिमीहरूको ज्याला नै कराउँछ र ती बाली काट्नेहरूको पुकारा सेनाहरूको परम प्रभुका कानसम्मै पुगेको छ। अर्को एउटा पनि यही सम्बन्धमा आमोस 2:6-7 पनि पढ्न चाहन्छौँ। यी कसैले पनि दण्डबाट उम्किने छैनन् भन्ने कुरा हामी देख्दछौँ। मानिसको हृदयमा रुपियाँ पैसाको लोभले यी सबै अवस्थामा मानिस भ्रष्ट भएका छन् र पछि अवश्य दण्डमा पर्नेछन्। कति विवाह पारपाचुके अनि के भन्छ झगडा किर्ते काम फुट अझ कति मान्छेहरू त अरूलाई विष खुवाएर मार्नेसम्मको हत्या गर्ने अनि मानिसहरूसँग लडाइँ गर्ने एकअर्कामा लड्ने अर्को चाहिँ रुपियाँ पैसाको मोह र धनको चाहनाले यी सबै भएको संसारमा सधैँ देख्छौँ। तर एउटा सानो कुरा के हुन्छ भने अदृश्य रूपमा कति क्रिस्चियनहरू यो शिकारमा परेका हुन्छन्। उनीहरूले गलत कामहरू गर्न पुग्छन् रुपियाँ पैसाको लोभमा। यहाँ पावलले मण्डलीका विश्वासीहरूको विचार गर्दैछन्। यहाँ भन्दाखेरि चाहिँ 1 तिमोथी 6:10 यस्तो कुराले गर्दा कति विश्वासबाट पछि हटेका छन् जुन चाहिँ हामीले अघि भर्खर हेरेका थियौँ। कुमार्गमा लागेका छन्, हृदयलाई घोचेका छन् ती कुराले, होइन? हामीले 10 पदमा पढेका छौँ। त्यसकारण हामी प्रष्ट देख्छौँ धनको मोहले नै किसिम किसिमका गलत कामहरू, एउटा अङ्ग्रेजी शब्द छ फ्रड भन्छ, फ्रड भनेको नेपालीमा कृत्य कामहरू होइन, झुटा कुराहरू, जस्तो अहिलेका जति पनि राजनीतिक नेताहरू छन् व्यापारीहरू छन् फ्रड गरिरहेका छन्। अहिले हामीले सबै पढिरहेका छौँ। अहिले यो सहकारीको फ्रडको कुरा तपाईँलाई थाहा छ, दुनियाँभरको कुरा छ। साथै यसको पछि लाग्ने विश्वासबाट पछि पनि हटेका छन्। अनि त्यो 11मा विश्वासद्वारा 1 तिमोथी 6:11 हामीले भर्खरै के पढेको थियौँ, तर परमेश्वरको जन तिमीले यी सबै त्याग, अब अर्को ठाउँमा हुन्छ फ्ली फ्रम दिस भन्ने अङ्ग्रेजीमा चाहिँ, यी कुराहरूबाट भाग भनेको छ, होइन? अनि त्यसपछि यो कुराको पछि लाग, त्यो चाहिँ धार्मिकता भक्ति विश्वास प्रेम स्थिरता र नम्रताको चाहिँ लक्ष्य राख भनेर यहाँ लेखिएको छ। यी कुराहरूबाट चाहिँ फ्ली फ्रम, होइन? अनि यो भक्ति भनेको तपाईँलाई मैले अघिदेखि भन्छ गडलिनेस, होइन? धार्मिकता भनेको चाहिँ राइचियसनेस, धार्मिकता भनेको चाहिँ परमेश्वरसँगको सम्बन्ध र एकअर्काको सम्बन्ध पवित्र हुनु पर्यो। धार्मिकताको जीवन भनेको त त्यो हो, होइन? अनि विश्वास प्रेम, अब विश्वासको कुरा गर्दा सबै कुरा विश्वासबाट आउँछ, त्यसैले यहाँनिर विश्वासको महत्त्व बढी छ। अनि स्थिरता भनेको चाहिँ वास्तवमा त्यो अङ्ग्रेजीमा चाहिँ त्यो पेसेन्ट, धीरज गर्ने, होइन? नम्रता चाहिँ अङ्ग्रेजीमा जेन्टलनेस भन्दो रहेछ। अनि कतिचोटि मान्छेहरू बनावटी नम्रता विचार गर्छन्, तर साँचो नम्रता चाहिँ भित्र हृदयबाट आउँछ, किनभने उसको पुरा व्यक्तित्व नै एउटा विनम्र हुन्छ। अनि यी कुराहरूबाट चाहिँ भाग्नुपर्ने कुरा हामी यहाँ देख्दछौँ। भाग्नुपर्ने दुष्टताबाट, धनको लोभबाट, गलत कामहरूबाट, फ्रडबाट, होइन? तर पछि लाग्नुपर्ने कुरा चाहिँ हामीले त्यति पढेर म सिद्धाउँछु। पछि लाग्नुपर्ने कुरा चाहिँ तपाईँलाई 1 थेसलोनिकी यो 12 पद पनि पढ्नु मन लाग्यो मलाई। 1 तिमोथी 6:12 कहाँ हरायो, विश्वासको उत्तम लडाइँ लड, अनन्त जीवन पक्रिराख, यसैमा तिमीलाई बोलावट भएको थियो जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका छौ। अनि त्यसको 1 तिमोथी 6:13 सबै थोकलाई जीवन दिनुहुने परमेश्वर र पिलातसको अगाडि असल गवाही दिनुहुने ख्रिस्ट येशूको सामुन्ने आफैलाई ठिक राख्नुपर्ने कुरा, होइन? किनभने अन्य जातिहरूको बिचमा पनि येशू प्रभुले न्याय गर्नुहुन्थ्यो, सही कुरा गर्नुहुन्थ्यो, होइन? अनि यी कुराहरूको पछि लाग भन्दाखेरि चाहिँ 1 थिस्लुनिकी 5:15 याद राख, कसैले खराबीको बदला खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्टा गर। रोमी 12:13 सन्तहरू खाँचोमा, सन्तहरूको खाँचोमा सहायता दियो। सन्तहरू भनेको चाहिँ विश्वासीहरू, साँच्चा विश्वासीहरू होइन। अतिथि सत्कार कायम राख, यो हाम्रो एटिच्युड, हाम्रो विचार चाहिँ मानिसहरूप्रति परमेश्वरको निम्ति सेवा गर्ने भावना। फिलिपी 3:12 चाहिँ मैले अघि पनि पढिसकेँ, मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भएको छु भनेर त होइन, तर यी कुराहरूलाई पक्रनको निम्ति म अघि बढिरहेको छु, जुन कुराको निम्ति ख्रिस्टले मलाई पक्रनु भयो। त्यस कारणले योभन्दा पछि चाहिँ तपाईँलाई पावलले तिमोथीलाई 4 सल्लाह दिएका छन्, अनि यो चाहिँ पहिलो तिमोथी 6:11 16:21 त्यो चाहिँ हामीले अर्को हप्तामा देख्छौँ। 4 कुराहरूको आज्ञा, त्यसलाई पालन गर्ने आज्ञा दिएका छन्, जसले चाहिँ तपाईँ र मेरो सेवाकाईमा, तपाईँ र मेरो जीवनमा परमेश्वरको गवाही हुनसक्छ, अनि परमेश्वरको जनको रूपमा चाहिँ हामीले निरन्तर परमेश्वरको लागि गवाही हुनुपर्छ। विल बी टेस्टमनी। सो टेस्टमनी भनेको चाहिँ वास्तवमा तपाईँ र म जिउने जो जीवन छ नि, त्यहाँबाट ख्रिस्टको शक्ति, उहाँको
राइट
गवाही प्रकट गर्ने कुरा हो। अनि त्यो चाहिँ यहाँनिर मैले अङ्ग्रेजीमा लेखेको छु, पहिलो तिमोथी 6:11 हामीले भर्खरै हेर्यो, फ्ली, भाग्नुपर्ने कुरा होइन, त्याग्नुपर्ने भनेर नेपालीको अनुवादमा छ। अनि त्यो 11 के छ, पछ्याउनु पर्ने अथवा त्यसको पछि लाग्नु पर्ने, त्यसपछि दौडनु पर्ने, रन आफ्टर होइन। अनि 13 के अरे तेस्रोमा छ, पहिलो तिमोथी 6:12-16 त्यो चाहिँ लड्नु पर्ने, फाइट होइन। तपाईँले 12 पढ्नुभयो भने विश्वासको उत्तम लडाइँ लड भनेर त्यहाँ लेखेको छ होइन। सो 12-16 चाहिँ किप अन फाइटिङ, त्यसको लडाइँ लडिरहने। अनि अर्को अन्तिम चाहिँ 6:20-21 चाहिँ बी फेथफुल, विश्वासयोग्य हुने कुरा चाहिँ यहाँनिर लेखेको छ। त्यसैले यहाँ अर्को एउटा पोइन्ट तपाईँलाई मैले भन्न चाहन्थेँ, त्यो के हो भनेदेखि त्यो चाहिँ अर्को कुरा चाहिँ तपाईँलाई मैले के भन्न लागेको थियो भने, विश्वासको उत्तम लडाइँ लड, अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलआउट भएको थियो, जब तिमीले धेरै साक्षीहरूको उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ। यहाँनिर 11 अघि नै हामीले पढेकोमा के थियो, पहिलो तिमोथी 6:11, परमेश्वरको जन तिमीले यी सबै त्याग। अनि यहाँनिर चाहिँ के छ भनेदेखि, परमेश्वरको जन, अङ्ग्रेजीमा चाहिँ म्यान अफ गड भन्ने शब्द छ क्या, परमेश्वरको जन, युआर म्यान अफ गड। अनि
सिटी कहिले
हामीले
लाग
यहाँनिर
गरेछ दुईटै गुगलमा सिटी लाग
परमेश्वरको जन, म्यान अफ गड, अनि त्यस्तै खालको वाक्य चाहिँ बाइबलमा मोसालाई पनि भनिएको थियो, व्यवस्था 33:1 परमेश्वरको मानिस मोसाले आफ्नो मृत्युभन्दा अघि अघि इजरायलीहरूलाई दिएको आशीर्वाद यही हो। यहाँ अनुवादमा मानिस छ, तर अङ्ग्रेजीमा हेर्नु भने चाहिँ म्यान अफ गड मोसालाई भनिएको छ। अर्को सामुएललाई, पहिलो सामुएल 9:6, तर त्यस नोकरले भन्यो, यस सहरमा परमेश्वरका खुब नाम चलेका एकजना मानिस, परमेश्वरको मानिस, द म्यान अफ गड होइन, सामुएलको बारेमा त्यहाँ लेखेको छ। अर्को एलियाको बारेमा चाहिँ तपाईँले एलियाको बारेमा पनि देख्नुहुन्छ, हे परमेश्वरको जन, तपाईँको मेरो विरुद्धमा के छ। अर्को चाहिँ त्यो चाहिँ कहाँ छ भने, कति पदमा छ भने, एनिवे त्यो पद चाहिँ मैले यहाँ लेखेर रहन्छ। अनि त्यसपछि अन्तिम कुरा चाहिँ दाउदलाई पनि परमेश्वरको जन, दाउदको बारेमा भर्खरै हामीले यहाँनिर एलिया, दाउद यिनीहरूलाई पनि परमेश्वरको जन भनेर भनेको थियो होइन। अनि यहाँनिर पावलले तिमोथीलाई परमेश्वरको जन भनेको छ। आजको मण्डलीका अगुवाहरू जो परमेश्वरको सेवा गर्छन्, परमेश्वरको जन हामीहरू पनि हौँ, होइन? अनि दाउदलाई चाहिँ के छ, निहेमेया 12:24 लेबीहरूका अगुवाहरू असब्या हरेबिया कदमियलका छोरा येसुवा र तिनका सहयोगीहरू जो तिमीहरूको सामान्य खडा हुन्थे र आफ्नो पालामा परमेश्वरका मानिस दाउद द म्यान अफ गड डेभिड किङ डेभिडको बारेमा यहाँ लेखिएको छ। त्यसैले परमेश्वरको जन यहाँनिर तिमोथीलाई पावलले भन्दछन्, होइन? त्यसैले आजको विषय भनेको चाहिँ मैले यही तपाईँलाई भन्न चाहन्थेँ कि रुपियाँ पैसाको मोह खराबीको जरा भने जस्तै एउटा ख्रिसमा परमेश्वरको जनको निम्ति चाहिँ के कुरा खराबीको जरा हुनसक्छ, अनि येशु प्रभुको अझै धेरै बाइबलमा हेर्न सक्छौँ। तर ती सबै कुराहरूमा जुन हामी देख्छौँ जसले गुमाउनु पर्यो, दाउदको जीवनमा पनि त्यति ठुलो समस्या आयो यद्यपि उनी पश्चाताप गरे, त्यसले तपाईँ र मेरो जीवनमा यस्ता कुराहरू केही आउन सक्छन्। यी सबै कुराले हामीलाई सतर्क हुन मद्दत गर्छ किनभने हामी परमेश्वरका जनहरू, म्यान अफ गड, होइन, वुमेन अफ गड। त्यस कारण त्यो महत्त्वपूर्ण कुरा यहाँनिर परमेश्वरको आज्ञा पावलद्वारा आदेश तिमोथीलाई र आजका मण्डलीहरूको अगुवाहरूलाई र हामीले अरू विश्वासीहरूलाई यी विषयमा सतर्क बनाउनु पर्ने कुरा हो। त्यसैले मेरो विश्वास के छ भने क्रिस्चियन विश्वास चाहिँ धमिलो पानीमा हिँड्ने, अँध्यारो कुहिरोमा हिँड्ने होइन कि ज्योतिमा हिँड्ने जीवन हो। त्यसैले यो सबै परमेश्वरमा भरोसा गरेर हामी हिँड्न सक्छौँ। आउनुहोस् हामीहरू प्रार्थना